नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल फागुन 25 गते सोमबार, चैत कृष्ण पक्ष, षष्ठी तिथि, तदनुसार 9 मार्च सन् 2026, नेपाल सम्वत 1146, आज चिल्लागा छ। आज राजधानीबाट प्रकाशित प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले निर्वाचन र जेनजी आन्दोलनपछि जाँचबुझ आयोगको प्रतिवेदन सम्बन्धीका खबरहरूलाई प्राथमिकता दिएर सामग्रीहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। प्रधानमन्त्री समक्ष जाँचबुझ आयोगको प्रतिवेदन, गोली हान्न लगाउनेलाई कार्यवाही सिफारिश शीर्षकमा गोर्खापत्र दैनिकले प्रमुख खबर बनाएको छ। गत भदौ 23 र 24 गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले प्रतिवेदन बुझाउनु भएको हो। प्रधानमन्त्री कार्कीले प्रतिवेदन ग्रहण गर्दै आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्री परिषदमा पेश गरेर कार्यान्वयन गर्ने बताउनुभयो। तपाईहरूले एकदमै मेहनत गर्नुभएको छ, यसका लागि धन्यवाद छ। शुरूमा जुन समयावधि तोकेका थियौं, हाम्रो स्रोत साधनका कारण त्यो पुग्दो भएन, पछि समय पनि थप्नुपर्ने भयो, उहाँले भन्नुभयो। तर न्याय, कानून र अनुसन्धानको क्षेत्रमा तपाईहरूको विज्ञता र योग्यताबारे थाहा पाएरै आयोगमा नियुक्त गरेका हौं। आफ्नो क्षेत्रमा तपाईँको प्रख्याति छ, त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ। दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ। प्रतिवेदन सार्वजनिक गर्ने कुरामा छलफल र अध्ययन गरेर कार्यान्वयन प्रक्रिया अघि बढ़ने उहाँले प्रश्न पार्नुभयो। प्रतिवेदनमा भएका सबै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्ने उहाँले वचन दिनुभयो। सोही कार्यक्रममा आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले आफूहरूले इमानदारी साथ काम गरेको र बिना कुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखिएको उहाँले प्रष्ट पार्नुभयो। कार्यक्रममा आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कार्यवाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताउनुभयो। आयोगका अर्का सदस्य विशेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने टिप्पणी गर्नुभयो। हत्या गर्नेलाई कार्यवाही सिफारिश उपशीर्षकमा खबर अगाडि छ। प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि संचारकर्मीसँग कुरा गर्दै जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले गोली हान्न लगाउने, गोली नरोक्ने सबै सिफारिशमा परेको बताउनुभयो। सरकारले हामीलाई जाँचबुझ आयोग ऐन बमोजिम छानबिन गर, जाँचबुझ गर भन्यो। गत भदौ 23 गतेको घटनामा क कसको कमजोरी हो, के कार्यवाही गर्ने हो सिफारिश गरेका छौं, उहाँले भन्नुभयो। हामीले सबै जाँचबुझ गर्यौं जसकारण किशोर किशोरीले मृत्युवरण गरे, हत्या गर्नेलाई कानून बमोजिम कार्यवाही गर भनेर सिफारिश गरेका छौं। सिफारिशमा गोली हान्न लगाउने, गोली नरोक्ने सबै परेका छन्। जो जो जिम्मेवार छन् उनीहरूलाई कार्यवाही सिफारिश गरेका छौं। गोली हान्न लगाउनेलाई कार्यवाही सिफारिश शीर्षकमा यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्रको अग्रपृष्ठबाटै चर्चामा संसदको शक्ति सन्तुलन शीर्षकको खबर लिँदैछौ। प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइरहँदा माथिल्लो र तल्लो सदनको शक्ति सन्तुलन चर्चामा छ। निर्वाचन परिणाम र त्यसपछिको संघीय सदनको बनोटले सामान्य विधेयक र अर्थ विधेयकको सन्दर्भमा ठूलो अन्तर नल्याउने भए पनि संविधान संशोधन, सन्धि अनुमोदन र अध्यादेश स्वीकृत गर्ने विषयमा भने समस्या निम्तिन सक्ने विज्ञहरूको बुझाइ छ। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याउने भएको छ। तल्लो सदनमा स्पष्ट बहुमत पाउने दलको माथिल्लो सदन राष्ट्रिय सभामा प्रतिनिधित्व शून्य रहेकाले यस प्रकारको बहस चुलिएको हो। नेपालको संविधान 2072 र प्रतिनिधि सभा नियमावली 2079 विधेयक पारित गर्ने सम्बन्धमा दुवै सभाको भूमिकाबारे स्पष्ट व्यवस्था गरेको छ। संविधानमा प्रतिनिधि सभाले पारित गरी राष्ट्रिय सभामा पठाएको अर्थ विधेयक बाहेक अन्य विधेयक राष्ट्रिय सभाले आफू समक्ष प्राप्त भएको दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनु पर्ने उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचापत्र बमोजिम थुप्रै कानून बनाउनु पर्ने र विद्यमान कानूनमा संशोधन गर्नुपर्ने भएकाले अबको संघीय संसदको बनोटले त्यसलाई फरक त पार्दैन भन्ने बारे आम सर्वसाधारणको चासो छ। जनता समक्ष गरेको प्रतिबद्धता बमोजिम बहुमत पाएर सरकारमा जाने दलले विधेयक ल्याउँदा राष्ट्रिय सभाले निषेध गर्न सक्छ कि सक्दैन? राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल भन्नुहुन्छ, यसभन्दा अगाडि तल्लो सदन र माथिल्लो सदनको शक्ति सन्तुलन करिब करिब उस्तै रहँदा एक ढंगले काम भयो, तर अब नयाँ ढंगले सोच्नुपर्छ। संविधानको धारा 111(5)ले दुई महिनाभित्र पारित गरी वा सुझावसहित राष्ट्रिय सभाले विधेयक फिर्ता नगरेमा प्रतिनिधि सभाले तत्काल कायम रहेको सदस्य संख्याको बहुमत सदस्यको निर्णयबाट सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न सक्ने व्यवस्था गरेको छ। सो व्यवस्थाले कथम कदाचित राष्ट्रिय सभाले निषेध गर्ने अवस्था आयो भने त्यसलाई रोक्ने उपाय दिएको हो। यसले राष्ट्रिय सभाले गरेको संशोधन स्वीकार गर्नै पर्ने वा राष्ट्रिय सभाले समयभित्र विधेयक नपठाएको अवस्थामा कानून बनाउने प्रक्रिया अवरूद्ध हुन नदिन प्रतिनिधि सभालाई विशेष अधिकार दियो। राष्ट्रिय सभाका पूर्व सचिव सुरेन्द्र अरियालले प्रस्ट्याउनुभयो। यो प्रसंग आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। चुनावी सुनामीपछि भूइमान्छे भन्छन् अब देश बदलियोस् शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौं। घण्टीले देशमा ऐतिहासिक बहुमत किन ल्यायो, पुराना दल र नेताले मन फेरे अनि मतदाताले भोट, कार्यकर्ताको काँधमा पार्टीको झण्डा, मनभित्र थियो विद्रोहको स्वर। फागुन 21 चुनावी नतिजाबारे देशभरिका चिया चौतारी हाट बजारमा भूइमान्छेहरूले यस्तै सवाल जवाफमा दैनिकी चलाइरहेको पाइन्छ। नहोस् पनि किन पुराना दलमाथि रासोपाले अभूतपूर्व बहुमत ल्याएको छ। बर्दिवास महोत्तरी पूर्वी नेपालको राजधानी प्रवेशद्वार राजमार्ग गाड़ीहरू दौड़िरहेका छन्। सड़क किनारमा जुत्ता चप्पल मर्मत केन्द्र लेखिएको बोर्डको छायामा बसेका छन् 57 वर्षीय बिजुली चमार। बायाँ हातमा च्यातिएको जुत्ता अनि दायाँ हातमा सियो थियो। सावधानीपूर्वक उहाँ जुत्ता टाँका लगाइरहनु भएको छ। उहाँ कहाँ सेवा लिन सानादेखि ठूला मान्छेसम्म आउँछन् जान्छन्। देरथोर पढेका बिजुली फागुन 21 निर्वाचनले देशमा ल्याएको परिवर्तनलाई मज्जाले बुझेका छन् गमेका छन्। हिजो आज उहाँको ध्यान जुत्ता सिलाउनमा मात्र होइन देशको राजनीतिमा पनि छ। कहीँ शक्तिशाली नेताहरू पराजित भएको खबर, कहीँ नयाँ अनुहारको उदय, त्यसैले चुनावमा कसको पार्टीको कति सीट आयो मज्जाले सुनाउनुहुन्छ। कारण 57 वर्षीय बिजुलीले आफ्नै जीवनमा देशमा परिवर्तन भएको देख्न चाहनु भएको छ। बिजुली 47 वर्षदेखि जुत्ता चप्पल सिउँदै आउनु भएको छ। हामी त सधैँ यही सड़कमा छौं। सरकार बदलिन्छ, नेता बदलिन्छन्, तर यसपालि भने साँच्चै देश बदलियोस् भन्ने चाहना छ। अब देश बदलियोस् भूइमान्छे भन्छन् सम्बन्धीको यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। तपाईं यति बेला रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको कान्तिपुर दैनिकबाट हरेक लहरको नेतृत्व गर्ने काठमाडौँ उपत्यका शीर्षकको सामग्री लिँदैछौ। यसपटकको निर्वाचनमा काठमाडौँ उपत्यका 15 सीटमै रासोपाका उम्मेद्वार विजयी हुनुभयो। यसअघिका निर्वाचनमा राजनीतिक पकड राखेका कांग्रेस एमाले लगायतका ऐतिहासिक पृष्ठभूमि बोकेका दलका उम्मेद्वार यसपटक भने ठूलो मतान्तरका साथ पराजित भएका छन्। नेपाल मजदूर किसान पार्टीको किल्लाका रूपमा चिनिँदै आएको भक्तपुर एकमा समेत रासोपाका रूकेश रंजित निर्वाचित हुनुभएको छ। त्यस्तै भक्तपुर दुईमा पनि रासोपाका राजीव खत्रीले जीत हासिल गर्नुभएको छ। 2079 निर्वाचनमा काठमाडौँ उपत्यका 15 सीट मध्ये राजपाले 5 वटामा मात्रै जित्न सकेको थियो। त्यति बेला कंग्रेसले 7, एमाले 2 र नेमकिपाले 1 सीट जितेका थिए। 3 वर्षपछि गत 21 फागुनमा सम्पूर्ण निर्वाचनमा राजपाले देशभर नै छलाङ मारेको हो। काठमाडौँ उपत्यका भोट स्विङका लागि परिचित छ। 2038 भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पनि नानी मैया दाहालको जीतलाई धेरैले अप्रत्याशित नतिजाका रूपमा चर्चा गर्छन्। यद्यपि त्यसपछि पनि यहाँका जनताले मत अदल बदललाई आफ्नो नियमित आदत बनाउँदै आएका छन्। कहिलेकाहीँ अनौठो छनौट समेत हुने गरेको छ। 2048 काठमाडौँ 5, ललितपुरमा 3 र भक्तपुरमा 2 वटा गरी उपत्यकामा जम्मा 10 वटा मात्रै निर्वाचन क्षेत्र थिए। त्यति बेला काठमाडौँका 5 मध्ये 4 वटा काठमाडौँ 2 बाहेक क्षेत्रमा एमाले जितेको थियो। काठमाडौँ 1 एमाले महासचिव मदन कुमार भण्डारीले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएको थियो। ललितपुरका 1 र 2 पनि एमालेका उम्मेद्वार विजयी हुनुभएको थियो। क्षेत्र नम्बर 3 भने संयुक्त जनमोर्चा नेपालका उम्मेद्वार विजयी हुनुभएको थियो। भक्तपुर 1 नेमकिपा र 2 कांग्रेस विजयी भएका थिए। यसरी बहुदलपछिको पहिलो निर्वाचनमै काठमाडौँ र ललितपुरमा कम्युनिष्ट पार्टीको प्रभाव बलियो बनेको देखिन्छ। त्यो प्रभाव 2051 मध्यावधि निर्वाचनमा अझ बलियो बनेको थियो। त्यस निर्वाचनमा काठमाडौँका 7 क्षेत्र कायम भएको थियो। सबैमा एमालेका उम्मेद्वार विजयी भएका थिए। यो प्रसंगलाई हरेक लहरको नेतृत्व गर्ने काठमाडौँ उपत्यका शीर्षक दिएर यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीको जीत सम्बन्धीको प्रसंग समेत जोडेर आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। बदलिएको कांग्रेसलाई पत्याएनन् जनताले शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौं। विशेष महाधिवेशनबाट पार्टीमा नयाँ नेतृत्व स्थापित भएपछि कांग्रेस सभापति गगन थापाले चुनावी नारा दिनुभयो। बदल्यौं कांग्रेस, बदल्छौं देश, अर्थात जेनजीको माग अनुसार पार्टी पुस्तान्तरण र रूपान्तरण भएको दावी गर्दै थापाले आकर्षक नारा दिनुभयो। तर इतिहासमै कांग्रेसले नराम्रो हार बेहोर्यो। सभापति थापादेखि थुप्रै कांग्रेसका हेभी वेट नेताहरू चुनावमा नराम्ररी पराजित हुनुभयो। विघटित संसदको सबैभन्दा ठूलो दल कांग्रेस 17 सीटमै खुम्चिनु परेको छ। जेनजी आन्दोलनपछि पनि नेतृत्वले छोड्न नमानेको भन्दै थापा लगायतका युवाहरूले पार्टीमा विद्रोह गर्नुभएको थियो। पूर्व पार्टी सभापति शेरबहादुर देउवा लगायत संस्थापन पक्षको अनुपस्थितिमै विशेष महाधिवेशन गरिएको थियो। एकतर्फी पार्टीमा युवा नेतृत्व चयन भयो, तर बदलिएको कांग्रेसले पनि मतदाताले नपत्याउँदा भने कांग्रेसको युवा नेतृत्वमाथि समेत गम्भीर प्रश्न उठेको छ। यसमा राजनीतिक विश्लेषकको भनाई पनि समेटिएको छ। पुरञ्जन आचार्य भन्नुहुन्छ, कांग्रेस धेरै वर्षदेखि जनतासँग जोडिन सकेको छैन। सत्ता गठबन्धन र भागभण्डाको राजनीतिमा अल्झिँदा पार्टीको आधार नै मक्किँदै गएको हो। अहिले नेतृत्वमा कसको अनुहार आयो भन्ने मात्रले कांग्रेस सुध्रिने अवस्था छैन। माथि परिवर्तन भएको जस्तो देखिए पनि तल्लो तहमा सुधारको प्रयास खासै देखिएन। यसैगरी देवराज चालिसे कांग्रेस प्रवक्ताको भनाई पनि यहाँ जोड़िएको छ। कांग्रेस बदलिएको सन्देश कार्यकर्ता बीच पुगे पनि जनतासम्म पुग्न समय लाग्यो। त्यस बेलासम्म जनताको मनोविज्ञान नै बदलिसकेको थियो। पार्टीभित्रको असहमति र विवादका सन्देश बाहिर जाँदा त्यसले पनि असर गर्यो। यसैगरी रामहरि खतिवड़ा निवर्तमान केन्द्रीय सदस्यको भनाई पनि यहाँ राखिएको छ। उहाँ भन्नुहुन्छ, हामी आफैमा केन्द्रित भयौं, जनताको भावना बुझ्न सकेनौं। धेरै नयाँ अनुहारलाई टिकट दिए पनि उनीहरू चुनाव जित्न सकेनन्। अहिले एक अर्कालाई दोष लगाउने भन्दा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ़नु जरूरी छ। चुनाव अघि सबै पक्षसँग पर्याप्त संवाद हुन सकेन भन्ने महसुस भएको छ। सभापति गगन थापाको पराजयमा पनि संवादको अभाव भएको एउटा कारण हुन सक्छ। बदलिएको कांग्रेसलाई पत्याएनन् जनताले शीर्षकको यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं। पूर्वबाट उदायो हर्क साम्पाङको श्रम संस्कृति पार्टी सम्बन्धीको खबर आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। 2079 चुनावमा स्वतन्त्र उम्मेद्वारी दिएर धरानका मेयर बन्नुभएका हर्क साम्पाङले गत 23 र 24 भदौमा भएको जेनजी आन्दोलनपछि श्रम संस्कृति पार्टी खोल्नु भएको थियो। मेयर हुनु अघि उहाँ सामाजिक अभियन्ता हुनुहुन्थ्यो। स्वतन्त्र उम्मेद्वारी दिँदा एक्लै राई सड़कमा भाषण गर्दै हिँड्नुहुन्थ्यो। त्यसबेला उहाँले धरानको खानेपानीलाई चुनावी मुद्दा बनाउनु भएको थियो। मेयर निर्वाचित भइसकेपछि पनि उहाँको नेतृत्वमा देशका विभिन्न ठाउँमा श्रमदान अभियान सञ्चालन भयो। खास गरी कोशी प्रदेशमा श्रमदान अभियान व्यापक बनाइयो। विभिन्न समूह बनाएर श्रमदानमा होमिएका राईले जेएनजी आन्दोलन लगत्तै प्रतिनिधि सभा निर्वाचनको टुंगो लागेपछि दल दर्ता गर्नुभएको थियो। दल दर्तापछि देशभर अभियान चलाएर 3 सीट जित्न पनि सफल हुनुभएको छ। राईले 2076 धरान उपमहानगरमा भएको उपनिर्वाचनमा पनि मेयरमा प्रतिस्पर्धा गर्नुभएको थियो, तर त्यसबेला उहाँले 422 मत मात्रै प्राप्त गर्नुभएको थियो। पूर्वबाट उदायो हर्कसाम्पाङको श्रम संस्कृति शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। भारत तेस्रो पटक 2020 विश्वकप च्याम्पियन शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। भारतले आइतबार न्यूजील्याण्डलाई 96 रनले पराजित गर्दै 2020 विश्वकपको उपाधि जितेको छ। 256 रनको विजय लक्ष्य लिएर आएको न्यूजील्याण्ड 19 ओभरमा 159 रनमा अल आउट भएको हो। यो खबर कान्तिपुर दैनिकबाट लिएका हौ। यो सँगै अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारी र राजु थापालाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।